کتنی پیاری میٹھی میٹھی گفتگو عطار کی، کتنی پیاری میٹھی میٹھی گفتگو عطار کی۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، صلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، صلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ رسالت یائے درود و سلام پیج نمبر 6 فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم، اس نے یہ کہا: اللہم صلی علی محمد وانزل المقعد المقرب عندک یوم القیامہ، اس کے لیے میری شفاعت واجب ہو گئی۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
1986 میں، یعنی 1986 میں ایک حادثہ ہوا، and it was described as world's most worst nuclear disaster. 240 افراد اس سے متاثر ہوئے، خطرناک شعائیں ہر طرف پھیل گئی اور کافی نقصان ہوا، اور بہت عرصے تک وہاں پہ نقصان ہوتا رہا۔ جب تحقیقات ہوئی تو پتا چلا کہ جو سائنسدان اس لیبورٹری میں کام کر رہے تھے ان کی نیند پوری نہیں ہوئی تھی، اور اس وجہ سے یہ حادثہ ہوا۔ اور اگر تاریخ انسانی کو اٹھا کر دیکھا جائے تو بہت سے ایسے حادثات ہمیں نظر آتے ہیں جو کہ انسان کی نیند نہ پوری ہونے کی وجہ سے ہمارے سامنے آئے۔
ایک بار ہم اس صبح فجر کا وقت تھا، ہمارا قافلہ اندرون سندھ سے کراچی کی طرف آ رہا تھا، اور کہیں شہداد پور یا کوئی حیدرآباد میں غالباً یہ ہوا کہ میں بالکل فرنٹ بیٹھا ہوا تھا، غالباً ڈرائیور کی بریک فیل ہو گیا۔ اب وہ گاڑی جا رہی ہے، اب وہ کرے کیا؟ ہم بھی نیندوں میں تھے، اور ایک دم مطلب یعنی کہ وہ گاڑی اس نے ٹرک سے ٹکرا دی، ٹرک کھڑا ہوا تھا، گاڑی ٹکرا دی، اور میرے منہ سے نکل گیا: یا رسول اللہ صلی اللہ علیہ وسلم۔ خیر ہم لوگوں کو کوئی خراش بھی نہیں آئی، اللہ کی رحمت سے کچھ بھی نہیں، کسی کو بھی کچھ نہیں۔ اچھا، اب ہوا یہ کہ وہ تھی 14 شعبان رات، مجھے کراچی میں بیان کرنا تھا، میرا اعلان تھا، تو ذہن یہ تھا کہ ہم پہنچ جائیں گے دن کو، کچھ آرام کر لیں گے۔ پھر وہ شب برات میں 14 شعبان کو، میرا جدول عصر سے ہوتا ہے، عصر کے بعد مسجد میں گزارنا وقت، پھر مغرب کے بعد نوافل 6 اور یہ یاسین شریف، یہ تو رات کو پھر بیان۔ اب بڑا مسئلہ ہو گیا، وہ گاڑی تو ٹکرا گئی تھی، اتنے بعد تابعی قریب میں تھا نا، پولیس بھی آ گئی۔ خیر تو اب مجھے تو اس طرح بھائیوں نے بولا کہ آپ نکلے، مجھے رات کو تو میرا جدول اللہ 14 شعبان کا، تو میں ایک کاٹ کو ساتھ لیا ہوگا، میں کھڑا ہو گیا روڈ پر، اب کیسے جائیں؟ وہ رات یا صبح صادق کا وقت، اتنے میں وہ ایک کار کو میں ہاتھ دیا، وہ کار نے روک دیا، حالانکہ یہ روکنا بھی ان کا رسک تھا، سناٹوں میں کار کو روکے کوئی انجان آدمی تو وہ ڈاکو ہو سکتا ہے، لیکن بیچاروں نے روک دیا۔ ہم نے ان کو درخواست کی، اتفاق سے اہل محبت نکلے، سندھی لوگ چاہیے اور محبت والے نکلے، دین دار لوگ نکلے، اللہ رسول کو ماننے والے، انہوں نے ہم کو بٹھا دیا اپنی گاڑی میں۔ پھر وہ فجر کا وقت بھی قریب تھا، ہم نے بولا کہ کہیں کسی مسجد میں لے چلے ہم کو، اور پھر کراچی بھی جانا ہے ہم کو، تو انہوں نے ہم کو کہیں مسجد میں روکا، نماز بیچاروں نے پڑھائی ہم کو، ہو سکتا ہے انہوں نے بھی ساتھ پڑھی ہوگی نماز، اللہ ان کو غری کی رحمت کرے، تو بہت اجر دے کے ہمارا بڑا انہوں نے تعاون کیا، کوئی پائی پیسہ نہیں لیا بیچاروں نے، یہ اتفاق بھی جا رہے تھے کراچی، تو یوں ہم کو یہ پورا کراچی تک کا روٹ مل گیا۔ تو یہ لے گئے ہم کو فجر پڑا کے اللہ طول کراچی، اور کہیں کراچی میں کسی جگہ پر انہوں نے ہم کو ایسی جگہ شاید اتارا کہ جہاں ہم کو اور کنوینس مل جائے، بہرحال ہم اپنے گھر جس کو کہتے ہیں بخیریت پہنچ گئے، ظاہر کوئی زخمی نہیں ہوئے تھے، کوئی میرا بڑا مسئلہ پیش نہیں آئے گا. اللہ نے پہنچا دیا اپنے کرم سے. اور جو بھی 14 شعبان کا بیان وغیرہ وہ بھی سب ہوا ہی ہوگا ظاہر ہے, وہ سال پرانی بات ہے. مرکزی مجلس شورا بھی نہیں بنی تھی ان دنوں, ہم قافلے لے کر جاتے تھے. تو یہ ایک واقعہ. اب اس میں غلطی ڈرائیور کی تھی نہیں تھی, مجھے یاد پڑتا اس کا بریک فیل ہوا تھا اور گاڑی بے قابو تھی اور اس نے خود ٹکرائی تھی. یا یہ بات اس نے بتائی ہوگی کہ یہ مجبوری تھی میری, میں کیا کروں, کھائی میں گرنے سے بہتر تھا کہ ٹرک سے ٹکرا دی. لیکن یہ اللہ کا کرم ہے کہ ہم فرنٹ پر ہم تھے اور نہ ڈرائیور کو چوٹ آئی نہ مجھے آئی, الحمدللہ. کسی اور کو کوئی ہلکا پھلکا کچھ ہوا ہو تو مجھے پتا نہیں ہے, اندر میں جھٹکے تو ادھر ٹھیک ٹھاک آئے ہوں گے. گاڑی کچھ سلو کر دی تھی اس نے اور الحمدللہ ترکیب بن گئی. اللہ اللہ حفاظت کرنے والا ہے. صلوا علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
عبد العزیز عطاری سری لنکا سے گال کران تو بابا اگر واقعہ یاد اچھی ہو بابا, تقریباً 99 میں سری لنکا آیا ہوا تھا, امک اسلامی بھائی مجھے ملی نے آئیں جیسا اصاب کولمبو سی جھیلا نے جو پار سے بیاہ ہوا ہے تو اڑا بڑے بیگا تھی نے اڑا بیاہ ہوئی نے اڑا جو نام جو بڑے ناری کری نے آخری نے اگر وہ ایری جگہ آخری بھی باپا جان کہ اڑا کون میرے کھونے میں ہونی نے باپا جا اسلامی بھائی چی نے آئی کے بتا رہی کہ باپا نارو نظارو نارو باپا کتنا خوبصورت لگی رہی ہوئے وہ بڑے چھٹ چھٹے گرینیش نے ان بڑے سوائیں سینری بہت سوام ہو تو وہ اسلامی بھائی بتا رہی ہے کہ باپا نارو کتنا خوبصورت لگے تو کری نے تو باپا آئیں فورن ان ٹائم تھا پر ورڈ یوز کریا باپا باپا آنچوا کہ مجھے میٹھے مدینے جو خوبصورتی بٹے ایک ہی بھی نہیں کری نے اصا بڑے ان ٹائم تو ایک دم سائلنس تھی ہے ایک دم سائلنس تھی ہے پچھے گیا پچھے وچار کرنا ہے باپا جے دماغ میں باپ ایری گال ایری گال کے سوچی سوچی نا اصا خوشی تھی نہیں ہوئی کہ باپا کیڑی کیڑی گالیوں کرن تھا نے ایڈو اگر دل میں ہوتی نا باپا جی دماغ میں ہر وقت یہ چیز تھی اگر ہاں جی باپا جی دماغ ہوئے تو ایڈی ساری ساری چیز باپا بتانا تھا کہ اصل سوچی سوچے باپا دل میں ہر وقت خوشی ان دی تھی کہ انا بھی سوچ ہوتا ہے کوئی اسلامی بھائی کو بتا رہتا ہے کافی منت کو بتا رہتا ہے کہ سامنے والا بھی راضی تھی اصل تو بہت خوشی تھی تھی سوچی سوچے انا بھی خوشی تھی تھی باپا آئیں تو مجھے اور کوشچن ہے باپا کہ باپا آئیں گے جو دماغ میں ہر وقت کوئی بھی چیز ہوئی تھی فوراً ان کی اچھی نے کیچ کری نے ان کی اچھی نے آئیں سامنے بہت پیار بھرو میٹھے میٹھا انداز میں بتا رہا تھا باپا یہ باپا ایک ہی آئیں گے ان ٹائم پہ دماغ میں فوراً اچھی طور نے ہری ہری ساری ساری گالیوں کرو تھا باپا کہ باپا آئیں گے یہ گال سن یہ گال ہیرو کرو تو آئیں تو میری ہری گالیوں کرو تھا اصل کے ایک دم اپنے ان ٹائم پہ جانے بدن میں خون بدی ہوئے خوشی خوشی اتنی خوشی تھی باپا نے آئیں گے مسکراہٹ ماشاء اللہ اللہ آئیں ہر وقت مسکرائے رہتے باپا ہر وقت چلتے رہتے باپا باپا سری لنکا چلو بابا اچھی نے فیملی کے والے بدری ہیں کہ اچھی نے اسلامی بھائی کے بدری ہیں کہ اچھی نے ناری نہ انہوں نے باپا باپا انہیں ہم نے اپنے چیز اگر جو جیلا نہیں دیا تو اپنے بیو کرو موقع اگر چانس اکری لگی ہوئی اسلامی بھائی کے کہ تھوڑا سا اسلامی بھائی ہوا باپا آئیں کے اپاری نے پارتے اپاری نے تھوڑا تھوڑا اسٹیپ سن لے کے گھنے اب اسلامی بھائی کے چانس نہیں باپا وہ سوچیں گے کہ اللہ بھی جلدی اٹھے تو باپا ایرو ایرو گولڈن چانس ایرو موقع ملی ہو باپا باپا اساں کے میشر میں بھولی نہ ہوں جا باپا اساں کے اساں کے فیملی کے ساتھ میرے گھر میں سے بچہ بال فیملی کے ساتھ ماں پہ کے ساتھ دعوت اسلامی والے ساتھ آئیں گے آقا کے پیچھے پیچھے آئیں گے پیچھے پیچھے اساں کے بھی بیو خنیوں جو باپا باپا بہت مہربان باپا جزاک اللہ خیرہ.
یہ پورا میمنی میں تھا, اب تھوڑا آپ ہمیں سمجھائیں.
یہ میری بہن کے نواسے ہیں, حاجی عبدالعزیز کولمبو سے ہی دعوت اسلامی میں ماشاء اللہ بہت پرانا ان کا ہے, مطلب پہلی صف کے ہیں دعوت اسلامی میں ماشاء اللہ. میرے خاندان کے ایک فرد ہیں یو کے لیے. تو یہ ہم کولمبو میں جیلانی, یہ جائلانی بولتے, وہ جیلانی اردو جیلانی بنتا ہے زیر سے, خیر تو ایک پہاڑ ہے, یا ہو سکتا ہے اس کا نام جیلانی ہی ہو.
حضرت سیدنا آدم علی نبینا و علیہ الصلاۃ والسلام کے قدم مبارک کے حوالے سے خزائن العرفان میں مولانا سید محمد نعیم الدین مراد آبادی علیہ رحمہ فرماتے ہیں کہ سرزمین ہند سراندیب کے پہاڑوں پر آپ علیہ الصلاۃ والسلام تشریف لائے, جو کہ اب موجودہ ملک سری لنکا ہے, جگہ ہیٹن ہے جو کہ کولمبو سے اگر ہم سفر کریں تو 4 سے 5 گھنٹے یہ بس کے ذریعے لگتے ہیں, پھر ہیٹن سے پیدل سفر کرنا ہوتا ہے کہ جو کہ تقریباً 4 سے 5 گھنٹے یہ پہاڑ پر چڑھنا ہوتا ہے. اس کے جو اسٹیپ ہیں وہ 5500 اسٹیپ ہیں اور پہاڑ کی جو لمبائی ہے 7369 فٹ ہے. تو یوں اس جگہ پہ جاتے ہیں تو آدم علیہ نبینا علیہ الصلاۃ والسلام کا مبارک قدم ہے کہ جس کی چوڑائی 2 فٹ 6 انچ ہے اور لمبائی مبارک 5 فٹ 7 انچ اور کہیں 5 فٹ 11 انچ اور 9 انچ بھی لکھی ہے. تو یہ وہ مبارک جگہ ہے کہ یہاں پر الحمدللہ مدنی قافلے نے سفر بھی کیا, اسلامی بھائیوں نے اس مقام پر جا کر صلاۃ والسلام دعا وغیرہ کا بھی یوں اہتمام کیا اور نماز فجر بھی ہم نے اسی مقام پر جو ہے وہ ادا کی تھی. بہت مبارک اور متبرک یہ مقام ہے.
تو ہم لوگ یہ پہاڑ پر گئے تھے تو انہوں نے مجھے وہ جھولی میں اٹھایا تھا جس میں وہ زخمی وغیرہ گرتے ہیں, گرتے ہوئے نا پہاڑ سے, تو وہ جھولی تھی, یہ اٹھا کر لے گئے تھے. تو وہاں پہاڑ بہت اوپر جب لے گئے تو پہاڑ پر وہاں مزارات بھی غالباً ہیں, تو ہم مزار کی کسی زیارت کے لیے گئے ہوں گے اوپر, تو اس طرف کسی نے کہا کہ یہ بہت سینری, تو سینری بہت تھی وہاں. تو ایک تو یہ کہ یہ ایک نظارہ مباح نظارہ تھا, یوں تو اپنے مباح چیزیں دیکھتے رہے لیکن اب وقت وقت کی بات ہوتی ہے, سوچ ہوتی ہے, میں نے کہا اس کو دیکھوں گا تو آخرت میں اس کا حساب دینا پڑے گا, چلا نہیں دیکھتے. میں نے اپنے تو یہ اس کا اظہار نہیں کیا تھا, میں نے تو میں نے نہیں دیکھا تھا. حاجی رضا کو میں نے بولا تو حاجی رضا نے بولا کہ میں نے بھی نہیں دیکھا تھا وہ نظارہ, نظارہ بہت حسین دشا دیکھا, جھلک دیکھی تھی. خیر تو اس دوران میں نے ان کو یہ کہا ہوگا, اب یہ مجھے یاد نہیں آ رہا کہ یہ کیا ہے. میرے مدینہ کے صحرا کے مقابلے میں تو یہ کچھ بھی نہیں ہے. میں اس وقت جب یہ بیان کر رہے تھے تو میں ایک واقعہ یاد کر رہا تھا, جن دنوں رفیق الحرمین حاجی عبد الحبیب کے گھر پر لکھنے کی ترکیب تھی, پھر میں 8 مہینے تقریباً وہاں رہا تھا, کتاب لکھنے کے بعد بھی کچھ عرصہ رہا تھا. اب وہ کتاب لکھنے کے رفیق الحرمین کی دورانیے کا اس کے آگے پیچھے کا واقعہ, گرمی کا موسم ہے, موسم بہار, تو وہ پھول بنگلے ہوتے ہیں نا, بنگلوں کے باہر پھول کھلے ہوئے, شاید یہ منظر میں نے پہلی بار دیکھے ہوں گے, تو چاروں طرف یہ کہ وہ پھول کھلے ہوئے تھے. تو اس وقت مجھے مدینہ یاد آنے لگا, پھر میں نے ایک کلام قلم بند کیا تھا, اس کا مطلع ہے, جس طرف دیکھیے گلشن میں بہار آئی ہے, دل مگر دشت مدینہ کا تمنا آئی ہے, کہ جدھر دیکھو ادھر گلشن میں تو بہاریں آ رہی ہیں لیکن اپنا دل تو مدینہ کے ریگستان پر قربان, اس کی تمنا کہ صحرا مدینہ دیکھ لوں, کیونکہ صحرا مدینہ کے جب دیکھ لیے جلوے گلشن کے نظارے سب بیکار نظر آئے. تو خیر وہ میں نے اس طرح کی کوئی بات کی ہوگی ان کے سامنے, یار یہ کیا ہے, اصل تو دیکھنا ہے تو مدینہ دیکھیے, قصر شاہی کا نظارہ کچھ نہیں, تو مدینہ دیکھنے والی جو شے ہے وہ تو مدینہ ہے, سارا حسن مدینہ میں جمع ہے, یہ کیا ہے. اس طرح کی کوئی اپنے وہ انداز سے بات کی ہوگی تو یہ حاجی عبدالعزیز کو یاد رہ گئی ہے, تو انہوں نے ماشاءاللہ اس کو بیان کیا الحمدللہ. تو یہ اب بولے سوچ کیسے بنی, تو یہ اس اللہ کی عطا ہے, یہی کہہ سکتے ہیں اللہ کی عطا ہے کہ اللہ نے اپنے حبیب کی محبت دی, تو جب اللہ کے حبیب کی محبت ملی تو نسبت والی ہر شے سے محبت کرنا یہ ایک انڈرسٹوڈ ہوتا ہے. تو مدینے ہم مدینہ مدینہ اسی لیے کرتے ہیں کہ پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم وہاں جلوہ فرمائے. مدینہ اس لیے عطار جانو دل سے ہے پیارا کہ رہتے ہیں میرے آقا میرے سرور مدینے میں.
امیر اہل سنت دامت برکاتہم العالیہ کو اللہ تعالیٰ درازی عمر بھی خیر عطا فرمائے, اللہ تعالیٰ ان کا سایہ ہمارے سروں پر تدیر قائم فرمائے. امیر اہل سنت سے آج میرا سوال یہ ہے کہ جس طرح مدنی چینل پر لکھا گیا ہے کہ آپ جب سحری فرماتے ہیں تو سحری کے بعد بھی آپ دعا فرماتے ہیں, اور اس کے بعد پھر جب افطار سے پہلے بھی آپ دعا فرماتے ہیں, پھر افطار کے بعد بھی دعا فرماتے ہیں, اور پھر اذان کے بعد بھی دعا فرماتے ہیں, تو یہ بار بار دعا مانگنے کی کیا وجوہات ہے, اور انسان کو کس طرح دعا مانگنی چاہیے اللہ تعالیٰ کی بارگاہ میں, اس کے بارے میں مدنی چھول عطا فرمائے.
اللہ کریم دعا مانگنے والا بنائے, بڑی سستی ہوتی ہے صحیح بات ہے دعا مانگنے میں, کیونکہ بہت ثواب کا کام ہے نا. الدعاء مخ العبادہ, حدیث پاک میں رمضان شریف کی تشریف آوری ہوتی تھی تو پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کثرت سے دعائیں مانگتے تھے, تو یہ سنت بھی ہوا کہ زیادہ سے زیادہ دعائیں بندہ مانگے. اور پھر سحری کے بعد دعا قبول ہوتی ہے, یعنی قبولیت کا ایک خاص یہ وقت ہے سحری کے بعد, اور افطار سے پہلے بھی ذرا رمضان شریف میں تو قبول ہی قبول ہے. عام دنوں میں بھی دعا تو قبول ہوتی ہے, عبادت ثواب تو ملتا ہی ہے اس میں. تو ہمارا یہ برسوں پرانا معمول ہے کہ یہ ہم افطار سے پہلے بھی دعا مانگتے ہیں, اور جب کچھ پانی کا گھونٹ وغیرہ پی لیا افطار کر دیا جبکہ سورج ڈوب گیا, اب دعا مانگنے کی قبولیت کا خاص وقت ہو گیا, جس میں حدیث پاک میں ہے کہ افطار کے وقت کوئی دعا رد نہیں کی جاتی وغیرہ, جو ترغیب ہے حدیث شریف میں دعا کی کہ یہ قبول ہوتی ہے. تو یہ پانی کا گھونٹ وغیرہ پی لیا کھجور کھا لی, اب دعا مانگی جائے افطار کے فوراً بعد, یہ بھی افطار کے بعد مانگی ہوئی دعا, یہ بھی دعا کا وقت ہے. تو یوں مطلب پہلے میں آہستہ آہستہ مانگتا رہا, چند سال تو مانگتا رہا, پھر مجھے نگران شورا فرماتے رہے تم ذرا زور سے ذرا زور سے, میں نے کہا میں اپنی میمنی زبان میں دعا کرتا ہوں اپنے لیے خاندان کے لیے, جو میری سمجھ میں آتا ہے میں عوام میں کیا مطلب یہ زور زور سے کروں, پھر اس سال یہ ذہن بنا کے چلو عوام میں بھی دعا ہو جائے تو میں اپنے لیے اپنے خاندان وغیرہ کے لیے دعا کر ہی لیتا ہوں. یہ منٹ ایک آدھ منٹ کا وقت ہوتا ہے پھر اذان ہو جاتی ہے, اس میں یہ کہ سبھی کے لیے دعا کرتا ہوں.
میمنی زبان میں کیوں کرتے تھے آپ؟
اب یہ کہ دل کی جو بات ہے دعا میں وہ بھی کی جائے نا, ایک تو نا عربی دعائیں اصول برکت کے لیے ہم لوگ عربی جانے نہ جانے دعا جو سن رہا وہ بھی اس کو سمجھ آئے نہ آئے, لیکن عربی دعائیں اگر اچھی طرح یاد ہوں درست اور معنی معلوم ہو تو تم سونے پہ سواگ ہے, ورنہ بہرحال اصول برکت کے لیے بھی کرنا اچھا ہے. تو میمنی زبان ہماری مادری زبان میمنی ہے نا, تو یہ میمنی زبان میں کرتا تھا, اور غالباً وہ بند ہو جاتا تھا مائک وغیرہ شاید, پھر اب یہ کہ حصہ لیے میں نے یہ اردو میں کہ چلو عام لوگ بھی شامل ہو, تو ایسا لگتا ہے کہ اس بہانے کافی لوگ شامل ہوتے ہوں گے, ورنہ یہ کہ بس وہ کباب سموسے کی خیر مغرب کے وقت دعا مانگنا بھول جائے بندہ, یہ افطار کے بعد کہ دعا کی خاص قبولیت کا وقت ہے, تو یہ اس بہانے ہو سکتا ہے کہ کافی لوگ کو یاد آ جاتا ہوگا یار دعا کی قبولیت کا وقت ہے جو تھوڑا بہت علم رکھتے ہیں. تو یوں امید کرتا ہوں کہ ہزاروں ہو سکتا ہے لاکھوں, کم از کم کراچی شہر میں تو وہ دعا کا وقت وہ افطار کا وقت ہوتا ہے, دوسرے شہروں میں ٹائم مختلف ہوتے, لیکن دوسرے ملکوں والے بھی عقیدت میں محبت میں ثواب کی نیت سے ہو سکتا ہے شریک ہو ہی جاتے ہوں گے دعا کے لیے, بھلے ان کے افطار کا وقت نہیں آیا ابھی, دعا مانگنا منع تو نہیں ہے نا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
امیر سنر آپ سے عرض ہے کہ آپ سکھے ہوئے پاپڑ کھاتے ہیں, تو آج جب آپ پاپڑ کھا رہے تھے تو پاپڑ کے اوپر لفظ اللہ ظاہر ہوا ہوا تھا, تو آپ نے اس پاپڑ کا کیا کیا جواب اشارہ فرما دیں.
میں جیسے ہی اللہ پڑھا نا تو میں نے اس سائیں بھائی کو कागज कर बनाओ तस्वीर इसकी, फिर मैंने भेज दिया। मैंने ये नहीं कहा था कि चलवा देना, इनके समझ में आएगा तो भले चलवा देंगे, जब मैंने मुझे तो वाजे नजर आया लफ्ज अल्लाह। अब ये बरकत वाला पापड़ पूरा ही मेरे तस्वर में तो तबर्रुक बन गया। अब ये ऐसी चीज है कि इसको बरकरार रखते तो ये मुरझा जाएगा, नर्म हो जाएगा। तो फिर इस पापड़ का मुझे ये कहने के तवक्को थी कि पूछा जाए शायद कि क्या किया आपने, मैंने भी जवाब सोचा हुआ है। अगर मैंने इस पापड़ के पीस को हसन रजा मेरे साथ होते ना खाने में, दिन बराबर में बैठे हुए थे, तो हसन रजा के मुंह में दिया मैंने टुकड़ा, इसने पूरा लफ्ज अल्लाह जो था ये टुकड़ा इनके मुंह में चला गया। इसका बचा हुआ टुकड़ा जो था मैंने खाया, फिर मेरा बचा हुआ टुकड़ा, दो टुकड़े आ गए, तो ये मैंने इनको हाजी अली को दे दिया, इनके अब्बू को, ये खा गए। बाकी पापड़ तकरीबन मैं खा गया। ये पापड़ इस तरह हमने किया। तो अल्लाह हा और अलिफ कदरे डीम है लेकिन बहरहाल है, पढ़ा जाता है अल्लाह अल्हम्दुलिल्लाह सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
प्यारे दाता जान आपकी बिस्मिल्लाह कब हुई थी?
रस्म बिस्मिल्लाह मेरी मुझे पता नहीं है, आया हुई भी थी या नहीं ये भी नहीं पता। अब जरा ये बचपन में होती है और अब जमाना हो गया, कुछ पता नहीं है, ना कोई ऐसा जिंदा है जिसको मैं पूछ सकूं ये कब हुई। शायद मेरी बड़ी बहन को मैं पूछता तो उनको पता होता, लेकिन अब वो भी नहीं है। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अमीरुल सुन्नत पड़ोसियों के गाने बजाने पे जो जोर से गाने बजाते हैं तो इसका क्या करें हम?
एक बार एक इमारत में मैं रहता था, पड़ोसी उसके जोर जोर से गाने बजाता था, तो मैंने कहलवाया कि वो मेरा सोने का टाइम होता था, दिन का सोने का टाइम, तो उसने क्या किया वो शायद माइक उतार दिया मस्जिद नीचे कि जोर जोर से गाने की आवाज पहुंचे। मैंने उनके रिश्तेदारों से फरियाद की, मैंने कहा तो समझाया, मैं सामने नहीं गया उसके पड़ोसी के, तो खैर गालिबन उसने बंद किया नहीं किया ये तो याद नहीं है, गानों का जो मामूल था उसका, उसने हमारी छत में ऊपर से वो ड्रिल मशीन से सुराख कर दिया। ये सच्चा वाकया बता रहा हूँ, कभी मैंने कोई लड़ाई नहीं की, एक वाकया बता रहा हूँ। ऐसा ऐसे भी पड़ोसी होते हैं तो मतलब कोई लैंग्वेज समझते नहीं बेचारे। खैर मैंने उसको माफ किया, लेकिन अब मेरे जो बहनें और ये सब तो वफात पा गई, इन्होंने माफ किया, क्या हुआ कुछ पता नहीं है, आपस में इनकी कोई हुई नहीं हुई मुझे कुछ भी नहीं पता, कोई लड़ाई होती तो शायद पता चल जाता। मैंने सर तकलीफ तो सबको थी, मेरा खास सोने का टाइम था। दरवाजा बंद करो खिड़कियां बंद करो मगर आवाज इतनी हो माइक पर लाउड स्पीकर पर गाने। अल्लाह बेचारों को माफ करे, बख्शे इनकी बेहिसाब, मगफिरत फरमाए, हम तो यार भलाई में राजी हैं। इसी तरह एक बिल्डिंग में रहता था मैं, तो ऊपर वही खेलते थे क्रिकेट और ऊपर बल्ले उछालते थे और बॉल पटकते थे और अब वो भी सोने में डिस्टरबेंस। तो उनको भी कहलवाया मैंने अब, तो वो नाराज हो गए यार कि बच्चा क्या खेले भी नहीं घर में, वो खेल तो प्ले ग्राउंड में होता है ना, घर में तो नहीं होता है। खैर हमने कोई लड़ाई नहीं की उनसे, सिर्फ कहलवाया। फिर मैंने पड़ोसियों के हुकूक पर एक मकतूब तैयार किया, अब तो वो मकतूब कहाँ मिलेगा, मैंने मकतूब तैयार किया पड़ोसी के, ये हक होते हैं और ये तकलीफ देने से ये। जब मैंने मकतूब भेजा ना फिर कुछ फर्क पड़ा, तो फर्क क्या वो असर पड़ा, वही लड़का हमारे दरवाजे पर आया, मैंने दरवाजा नहीं खोला था, शायद मेरे साथ होते हैं उन्होंने दरवाजा खोला, गालिबन हाजी अली ने, उसने कहा मैं सॉरी करने आया हूँ। तो ये शायद मुझे याद पड़ता कि फिर वो खेल कूद उछल कूद से जान छूटी थी हमारी। तो है मतलब क्या करें यार, लोगों को होती है मतलब एहसास नहीं होता दूसरों का कि हमारे ये तान घसीटने से उछल कूद करने से पड़ोसी का दिल दुखता है और बेचारे का कसूर भी नहीं है, हम बेकसूर इसको इतनी अजियत दे रहे हैं। एक आध बार धमाका हो गया ना, धम करके कोई चीज पचड़ गई, वो भी आदमी बोले मामूल हो जा, खेच तान दस धा धूड़ आवाज आती रहती हो या गाने जोर से बजते रहते हो, क्या गुजरे आदमी पर यार, इसमें तो मर्डर हो जाते होंगे मेरा ख्याल गुस्से में आकर। अल्लाह करीम मुसलमानों को अकल सलीम अता फरमाए, बल्कि ये सुलूक तो गैर मुस्लिम के साथ भी करने की थोड़ी ही इजाजत है कि उसको यूं सताते रहो कि वो इस्लाम का नाम लेने से भी खतरा है। तो सबके हुकूक हैं, गैर मुस्लिम के भी, हक के पड़ोस, मुसलमान के दो हक होते हैं, हक के मुस्लिम, हक के पड़ोस। रिश्तेदार के तीन हुकूक होते हैं, हक के पड़ोस, हक के कराबत यानी रिश्तेदारी का हक, हक के मुस्लिम, और गैर मुस्लिम का सिर्फ हक के पड़ोस। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मुझे कमर और टांगों में बहुत तकलीफ और दर्द है, तो क्या मैं कुर्सी पर बैठकर नमाज अदा कर लूं?
अल्लाह करीम प्यारे हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम के सदके आपको शिफाए कामिला अता फरमाए। इसमें ऐसा है कि सजदा हकीकी यानी जो नॉर्मल आदमी खड़े होकर नमाजें पढ़ते सजदा करते ना, तो वो सजदा हकीकी कहलाता है। तो इस पर कुदरत न रहे कि अभी ये नहीं कर सकता सजदा हकीकी, तो जब सजदा हकीकी नहीं कर पाता तो अब ये कि उसको खड़ा होना कयाम में ये भी माफ हो गया, इसको कयाम साकित हो गया ये कहते हैं, यानी माफ हो गया। अच्छा, अब ये सजदा हकीकी कब छोड़ने की, एक तो ये कि उसकी कैफियत ये सी सजदा हकीकी कर ही नहीं सकता, एक तो ये सूरत, या सजदा हकीकी में ये है कि कर तो लेगा लेकिन तकलीफ होगी इसको, और बहुत तकलीफ होती है, जैसे मामूली तकलीफ तो बहुत सो होती होगी, तो इन्हें कि इसको तकलीफ कहा जाए कि सजदा हकीकी इसके लिए मुश्किल है, ये तकलीफ आती है, तो इस सूरत में भी इसको ये रियायत है कि अब ऊ करके तो सजदे नहीं करने ना, तीसरे उठ रही है और फिर पकड़ के बैठे बैठांगे, तो इस तरह मतलब है कि सजदे हकीकी जब नहीं कर सकेंगे ना, तो इस सूरत में बैठकर नमाज पढ़ने की इजाजत मिलती है। तो इसमें अब यानी फर्ज, फर्ज वित्र और फजर की सुन्नत है, ये इनमें कयाम फर्ज है, बाकी और नमाजों में तो अगर बैठकर पढ़ा तो सुन्नतों में और तो रियायतें हैं कि अगर थोड़ी बहुत तकलीफ और बैठकर पढ़ा तब भी मतलब नमाज हो जाएगी। तो ये देख ले, ये तो आपको तय करना है कि आपको किस तरह की तकलीफ है, या कोई डॉक्टर माहिर तबीब, ये अपने अल्लाह रसूल को मानने वाला खौफ खुदा वाला अपने फन में माहिर है, इस तरह का डॉक्टर कहता है कि भाई तुम अगर इस तरह सजदे हकीकी करोगे तो तुम्हारे आगे चलकर तुमको नुकसान हो जाएगा। मेरे साथ ये हुआ था, मैं तो कर रहा था नमाजें खड़े खड़े पढ़ा, तकलीफ थी लेकिन मैं पढ़ रहा था, फिर मुझे ये कहा डॉक्टर ने कि भाई तुम ये देख लो वरना टांग को यूं तो यूं तुम्हारे हो जाएगा। ये जो अपने फन के हिसाब से डॉक्टर अपना दाढ़ी वाला अत्तारी और माहिर हड्डियों का स्पेशलिस्ट। तो फिर मैंने मुफ्ती साहब से बात की उसी वक्त, तो फोन पर मुफ्ती साहब ने फरमाया कि ठीक है मुझे डॉक्टर से बात करवा दे, डॉक्टर से इन्होंने डिस्कस की, डॉक्टर ने मुतमईन किया, मुफ्ती साहब मुतमईन हुए, बोले ये जो कंडीशन बता रहे हैं तो वो तो ठीक है कि मतलब आप भले बैठ कर पढ़े इशारे से पढ़े नमाज, फिर भी कुछ इश्कालात मैंने भी अपने वारिद किए और इस तरह मैंने बैठ कर नमाज पढ़ना फाइनल किया और फिर बैठ कर ही पढ़ रहा हूं। तो इसमें बहरहाल डॉक्टर से भी सही डॉक्टर हो खौफे खुदा वाला, और वो फिर आलिम से भी मशवरा, मुफ्ती साहब से मशवरा करना ज्यादा मुफीद होता है। और मैं मशवरा दूंगा कि अगर कोई बड़ी तकलीफ नहीं है ना तो आप खड़े खड़े नमाज पढ़ें। यानी अब मेरी पोजीशन ये है कि मैं इस वक्त बैठा हूँ, मुझे दर्द नहीं है, लेकिन कुर्सी पर बैठ 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 कर अब मेरे पांव खड़ा गए। अब हालत ये है कि अब मैं चाहूं तो भी मैं सजदे हकीकी कर नहीं पा रहा, इक्का दुक्का कोशिश की है मैंने, अब मैं गया, मैं अब मेरा जो वजूद है ना इस हवाले से ऐसा लगता नकार हो गया। अब मैं दो जानू बैठ नहीं सकता, चार जानू बैठना ये भी कोई एक दो मिनट बैठ जाऊं अलग बात है, कोई पकड़ के जमीन पर रख दे मुझे। अपने तौर पर एक बार मैं सोफे से ही फिसल कर ट्राई करूं, मैंने कहा सोफे से फिसल कर अब मैं बैठ गया जमीन पर, मैं चलो ट्राई करता हूं। इसको भी कोई साल छह महीने हो गए होंगे, अब बेचने को तो बैठ गया, अब बस गया काम से, अब मैं क्या करूं, मैं तो दोबारा उठकर तो बैठ नहीं सकता था। वो जू तू मैंने जोर लगाया, पीठ लगाई और जान लड़ा के फिर मैं सोफे पर वापस घिसट के बैठ गया। ये पोजीशन है, तो इसलिए मैं मशवरा दूंगा कि आप गौर कर लेना, अगर थोड़ी बहुत तकलीफ बर्दाश्त कर लेना, वरना मेरी तरह शायद नकारा ना हो जाएंगे। ये मैं पहली बार इंकिशाफ कर रहा हूँ एक, और जो भी कुर्सियों के आदि हो गए नमाजें पढ़ने के, भले उस शरी इजाजत से शायद वो मेरी तायद करेंगे कि यार पोजीशन तो हमारी भी यही है, अब तो गड़ा गया बदन गड़ा गया। इसीलिए डॉक्टर जो समझदार डॉक्टर होते हैं ना ये वर्जिश के मशवरे देते हैं, फिजियोथेरापी करो, वर्जिश करो, वर्जिश करो। और ये खुदा की कसम ये एक्सरसाइज भी है, इसमें नमाज में एक्सरसाइज है, उस एक्सरसाइज से महरूम रहने की वजह से भी कई बीमारियां अंदर आती होंगी। आप समझे किसी बात को, आप मुसलमान है, मुसलमान झुकने वाला होता है, अकड़ने वाला नहीं होता। तो ये झुकने से ही कतरा रहे, अकड़े अकड़े ही रहना है तो कैसे काम चलेगा। तो बारह लोग बहुत सोच समझ कर करना है, मेहरबानी करें कुर्सी पर बैठने की आदत जिससे हो सके वो निकाल दें। अगर बगैर कुर्सी के वो बैठ सकता है तो घर में भी कुर्सी पर ना बैठे, जमीन पर बैठ कर खाना खाए। मैं अब कुर्सी पर मजबूरन खाना खाता हूँ, मुझे वो वाकई वो मजा भी नहीं है जो जमीन पर बैठकर सुन्नत के मुताबिक एक घुटना खड़ा करके एक पांव बिछा कर सबके साथ बैठकर जो खाने का एक लुत्फ है वो अपना लुत्फ होता है। और ये भी इत्मीनान होता है कि सुन्नतें अदा हो रही है कुछ, जब कुर्सी पर बैठे हैं टांगे लटका के, एक कुर्सी है दूसरे बैठकर खा रहे होते हैं, हमारा जो माहौल है इसमें अपने आप को जैसे अकेला महसूस करता हूँ बाजूगात में, मेरा अकेला मुनफरिद हूँ, सब देख रहे हैं। अच्छा हमारे घर में तो मेरे अपने घर की बात करता हूँ, मेरे घर में हमारे घर में सोफा तो था ही नहीं, मैं अपने बचपन और जवानी की बात करता हूँ। फिर मेरे भाई की शादी हुई, बड़े भाई की, तो ये सोफों को दाखिला मिला, घर में दाखिल हुए, पलंग दाखिल हुआ, ना हम लोग जमीन पर पड़े रहने वाले लोग। अच्छा खैर, अब फिर भी वो तो सोफा तो मेरे भाई के थे, वो उनके कमरे में थे। अच्छा इसके बाद मेरी शादी हुई तो फिर सोफे आए, आहिस्ता आहिस्ता वो सोफे जो थे वो साफ हो गए, फिर हमारे घर में सोफा नहीं था। फिर जाकर वो किसने हमारे घर में ये सोफा रख दिया मुझे अभी तक नहीं पता, एक सोफा किसी ने घर में डलवा दिया, वही सोफा अब तक चल रहा है। तो हमारे घर में सोफा सेट पलंगों का कोई रुझान नहीं था, लेकिन अब जाहिर है मैं मजबूर हो गया, अब सोना भी पलंग पर के मैं खड़े खड़े लेट नहीं सकता था। वो मैदान अरफात में वो इस्लामी पकड़ के मुझे लंबा करते थे, वो पकड़ के उठाते थे मोताजी। तो यही बैठ बैठ कर, पहले मैं ये कुर्सी पर नमाज जब से शुरू नहीं की थी ना, मैं सो जाता था जमीन पर, मैं डॉक्टर ने कहा था बैठना नहीं है जमीन पर, वो उसने अपनी डॉक्टरी के हिसाब से कहा, उसने भी सही कहा होगा, वरना यह कि मेरे को इस वक्त शायद पाँव में वो तकलीफ होती कि अभी बैठ भी नहीं सकता मैं, ये भी हो सकता है, जो भी उसकी डॉक्टरी ने कहा, और वो दयानतदार 100% लग रहा है।
محمد فاروق جی باب المدینہ کراچی. پیارے پیارے میرے لسنت، جو گاؤں گلی میں آپ کا پرانا گھر تھا نا، اس کے برابر میں امیت کار مسجد میں کچھ اسلامی بھائی بیٹھے ہوئے تھے، تو ان میں ایک بہت ہی پرانے اسلامی بھائی جو کہ آپ کے نور مسجد سے دعوت اسلامی کے مدنی ماحول سے وابستہ ہیں، محمد یوسف بھائی سے میری ملاقات ہوئی. وہ یوسف بھائی جن کو یوسف پہلوان کہہ کے اس وقت پکارا جاتا تھا، الحمدللہ آج بھی وہ مدنی ماحول سے وابستہ ہیں. ہفتہ وار اجتماع کی پابندی، مدنی مذاکرہ فیضان مدینہ میں، مدنی قافلوں میں شرکت، اور اس وقت اولڈ سٹی ایریا کی مبارک مسجد کے ذیلی نگراں بھی ہے. تو انہوں نے ایک واقعہ سنایا کہ آپ جب حج کے لیے تشریف لے جا رہے تھے تو اس رات کو گھر کے باہر دری بچھا کر محفل نعت رکھی گئی. تو اس وقت جو محفل نعت ہوتی تھی بڑی پرجوک، اندھیرے میں اور رقت انگیز ہوتی تھی، چونکہ جہاز صبح ہی صبح تھا، لیکن محفل کا ذوق اس قدر تھا کہ وہ جب ایئرپورٹ پہنچے تو جہاز مس ہو چکا تھا. آپ گھر تشریف لے آئے، اب چونکہ محفل نعت ہوئی تھی تو لوگ تو آپ کو چھوڑنے کے لیے گئے تھے، تو دریاں بچی بھی لگ گئیں. اب وہ اتفاق سے وہ جہاز جس میں آپ جا رہے تھے وہ کریش ہو گیا. اب جب لوگوں کو پتا چلا تو لوگ آپ کے گھر کی طرف آئے. اب اتفاق سے وہ دری بچی بھی تھی تو لوگ دریوں پر بیٹھ کے کوئی بات نہیں کر رہا تھا، ایک دوسرے کی طرف شکل دیکھ رہے تھے. تو میں یہ معلوم کرنا چاہتا ہوں کہ وہ کون سے سن کا واقعہ تھا یہ، اور پھر اس سال آپ حج کے لیے کیسے گئے، اور یہ دریا کس نے بچھائی؟
اللہ اکبر. یہ اپنے یوسف پہلوان کو پہچان لیا میں نے، ان کے بھائی ایک سلیم تھے، ان کو سلیم ویرو بولتے تھے ہم چھوٹے دن سے. تو ماشاءاللہ یہ دونوں بھائی بہت پرانے، اللہ کرے سلیم بھائی بھی اسی طرح مدنی ماحول میں ہی ہوں. ام عطار مسجد بھی بن گئی ہے، اللہ توفیق دے، کوئی ایسا موقع دے میں چپکے سے اپنی ماں کے نام کی مسجد کو دیکھ جاؤں. تو یہ ان کو ہو گئی ہے غلط فہمی، یا آپ کو ہو گئی ہے غلط فہمی؟ یہ واقعہ جو ہے نا ہوا ضرور ہے، نہیں اس طرح کا نہیں ہوا جس طرح کا انہوں نے آپ کو بتایا یا آپ نے اس میں سنایا ہے فون میں ریکارڈنگ میں. یہ تھا، میرے کو یاد پڑتا ہے 80 کا واقعہ، سن 80 کا، میری عمرے کی فلائٹ تھی. فلائٹ یوں تھی کہ وہ جو ایجنٹ تھے ان کا نام بھی محمد سلیم تھا، اپنے آتے جاتے تھے نور مسجد میں، تو یہ ایجنٹ کے پاس کام کرتے ہوں گے، تو ان کو ٹکٹ کا کام سونپا تھا. تو انہوں نے مجھے بتایا کہ فلاں فلائٹ ہے، فلاں فلائٹ میں سیٹ مل رہی ہے. تو میں نے کہا اس میں تو میں نہیں جاؤں گا، وہ مجھے وہ فلائٹ کسی وجہ سے مطلب مجھے بس اس میں نہیں تھا میرا ذہن جانے کا. تو اس نے کہا کہ پی آئی اے میں، پی آئی اے میں، پی آئی اے میں سیٹ مل نہیں رہی. اچھا خیر، وہ پھر ہم جدا ہوئے. پھر اس نے بعد میں مجھے کہا کہ الحمدللہ پی آئی اے میں سیٹ آپ کے لیے مل گئی ہے، اور وہ مطلب اس میں نہیں ملی سیٹ. اچھا پھر کیا ہوا کہ جیسے کہ وہ جو طیارہ تھا ہم سے تقریباً ایک گھنٹے پہلے اس نے پرواز کی، میری فلائٹ مس نہیں ہوئی تھی، اور محفل مدینہ ہوئی ہوگی تو وہ گھر کے باہر دری بچھا کر نہیں، محفل مدینہ ہوئی ہوگی کہیں اور باقاعدہ میرا خیال ہے دھوم دھام سے. اس وقت بھی ہمارے پاس عاشقان رسول کا ایک اچھا خاصا گروپ تھا. تو اب یہ کہ وہ ایک گھنٹے پہلے یہ وہ فلائٹ جس میں میری سیٹ نہیں تھی غالباً، ایک گھنٹے پہلے وہ پرواز کر گئی، اب میری سیٹ والی پی آئی اے کی وہ جو تھی وہ پہنچ گئی جدہ شریف. تو پھر بعد میں، اب ان دنوں کو واٹس ایپ تو نہیں تھا، تو بعد میں بہرحال یہ کہ خبر ملی کہ جس فلائٹ میں نہیں گیا تھا وہی فلائٹ، یہ پہلے ریاض گئی، شاید ریاض گئی، اس میں آگ لگ گئی غالباً ٹیک آف جب وہ کرنے لگی نا اس میں لگ گئی آگ، اور 300 اور کچھ اوپر 4-5-3 غالباً اس میں وہ پیسنجر تھے، اور یہ بہت بڑا طیارہ تھا، وہ سارے کے سارے جو پیسنجر تھے نا سب کے سب اس میں بےچارے جل گئے. اور अब इसमें मुस्लिम नॉन मुस्लिम सब ज़ाहिर है मिक्स होंगे, वो हज की फ्लाइट नहीं थी ना, वो हज का सीजन था, उमरे का सीजन था, तो ये हुआ। अच्छा, अब फारूक भाई आप जानते होंगे हाजी अब्दुल अजीज रंगीला को, मुझे गालिब गुमा ने मुझे इन्होंने बताया था कि हमने सुना कि फ्लाइट हुई और तुम भी रवाना हुए थे। अब इनको ये पता नहीं था कि मैं किस में गया हूँ, पीआईए में, और खास फर्क नहीं था टाइम में। बोला हम लोग तो मतलब आए वो तुम्हारे घर के पास गहुवेली में, तो इत्तेफाक से वो बराबर हमारे घर के बराबर डेकोरेशन थी, तो इत्तेफाक से डेकोरेशन वाले ने अपनी दरिया सुखाने के लिए वो डाली थी आपके घर के बाहर। हमने दूर से देखा तो हमको दिल ही दिल में कंफर्म हुआ यार लगता है वाकई औरतें बाहर आ गई थी इमारत हमारे मोहल्ले की, ये सुना हुआ है कि वो मतलब समझे गए ये गया। तो बोला हम तो बदामी मस्जिद में वजू करने चले गए कि चलो वो वजू करके आते हैं बैठते हैं दरी पे ताजियत के लिए। तो ये असल किस्सा है जिसमें थोड़ा बहुत हो सकता है मैं भूल गया हूँ, तकरीबन ये किस्सा है। यानी मुझे गालिब गुमान यही है कि ये वो उमरे की फ्लाइट और मेरी मतलब फर्स्ट जो सफर मदीना जो था ना ये उसका किस्सा है। सल्लु अला हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम।
गुफ्तगू तार की कितनी प्यारी मीठी मीठी, गुफ्तगू तार की कितनी प्यारी मीठी।